स्वागत छ। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, नेपालमा व्यावसायिक ऋण लिने तरिका कसरी बदलिँदैछ भन्ने बारे। खास गरी त्यो पुरानो जग्गा जमिन धितो राख्नै पर्ने चलन बिना कसरी ऋण पाउने।
हो, एकदमै सान्दर्भिक विषय। हामीसँग नेपाली बीजमा प्रकाशित एउटा राम्रो लेख छ होइन, हाउ टु गेट अ बिजनेस लोन विदाउट कोलेटरल इन नेपाल भन्ने, त्यसकै आधारमा कुरा गरौँला।
हो, त्यही लेख। यसले नयाँ विकल्पहरू देखाएको छ। हाम्रो आजको छलफलको उद्देश्य चाहिँ यी नयाँ बाटोहरू के हुन्, कसरी काम गर्छन् र उद्यमीहरूले कसरी फाइदा लिन सक्छन् भनेर प्रस्ट्याउनु हो।
एकदम, त्यो पुरानो सोच होइन, लौ जग्गा देखाऊ अनि पैसा ल्याऊ भन्ने, त्यो अब अलिअलि के परिवर्तन हुँदैछ जस्तो छ।
हो त, अब के हेर्छन् त, व्यवसायको आइडिया, डिजिटल कारोबार।
हो, त्यही हो, व्यवसायको सम्भावना कस्तो छ, पैसाको आवत जावत कस्तो छ, अनि तपाईँले भने जस्तै डिजिटल गतिविधि कत्तिको छ, यिनै कुराले त्यो जग्गाको ठाउँ लिँदैछन्। यसमा फेरि सरकारको प्रयास पनि छ अनि फिनटेक कम्पनीहरूको पनि ठूलो हात छ।
सरकारको कुरा आयो, लेखमा त्यो स्टार्टअप ऋणको कुरा थियो नि, 25 लाखसम्म, त्यो पनि जम्मा 3% ब्याजमा। यो त सुन्दा त क्या गजब लाग्यो।
सुन्दाको एकदमै राम्रो हो। त्यो स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि 2079 भन्ने छ, त्यसले 7 वर्षभन्दा कम पुराना केही नयाँ आइडिया भएका व्यवसायलाई दिने भनेको छ।
तर केही तर छ जस्तो लाग्यो।
हो, तर छ। सैद्धान्तिक रूपमा राम्रो भए पनि यसलाई व्यवहारमा ल्याउन चाहिँ निकै गाह्रो परेको देखिन्छ। त्यो लेखले नै भन्छ कि यो खासै वितरण भएकै छैन, प्रक्रियागत झन्झट धेरै छन्।
ए, त्यस्तो पो भनेपछि आशा मात्रै भयो, पाउन गाह्रो।
त्यस्तै बुझौँ अहिलेलाई। अरू पनि छन्, जस्तो प्रदेश स्तरका कार्यक्रमहरू, महिला वा पिछडिएका समुदायका लागि पनि केही होला, तर सरकारी बाटोबाट धितो बिना सजिलै ऋण पाइहाल्ने अवस्था चाहिँ अझै भनेको छैन।
ल, सरकारी कुरा अलि जटिल नै रहेछ, त्यसो भए ब्याङ्क र अरू डिजिटल विकल्पतिर लागौँ। लेखमा एनआइएमबी स्मार्ट लोन र एनएमबी सजिलो क्युआर कर्जाको निकै चर्चा छ, होइन त?
एकदम, एक दुई त अहिले भइरहेको परिवर्तनका राम्रा उदाहरण हुन्। एनआइएमबी स्मार्ट लोनले त ब्याङ्कसँग राम्रो सम्बन्ध भएको, डिजिटल कारोबार गरिरहेको ग्राहकलाई हेरेर तुरन्तै 10 लाखसम्म दिन सक्छ रे।
10 लाख तुरन्तै कसरी?
प्राय त एउटा प्रमाणित इमेल ठेगाना अनि ब्याङ्कसँग पहिलेदेखिको राम्रो कारोबार भए पुग्ने रहेछ। उनीहरूले आफ्नै सिस्टमबाट विश्लेषण गर्छन्।
अनि त्यो एनएमबी सजिलो क्युआर कर्जा नि, त्यो त झन् क्युआर कोडसँग जोडिएको छ है।
हो, त्यो झनै रोचक छ। पछिल्लो कम्तीमा 12 महिनादेखि नियमित क्युआर कोडबाट भुक्तानी लिने गरेको छ भने त्यसको इतिहास हेरेर व्यक्तिलाई 2 लाख र संस्थालाई 5 लाख रुपियाँसम्म ऋण दिने।
ओहो, भनेपछि अब चिया पसल चलाउनेले नि नियमित क्युआरबाट पैसा लियो भने ऋण पाउन सक्ने भयो,
सम्भावना बढ्यो। यसले के देखायो भने तपाईँको डिजिटल कारोबारको बानी नै एक किसिमको नयाँ धितो जस्तो बन्दैछ क्या।
यो त गजबको कुरा भयो। अब पैसा कति छ भन्दा पनि पैसा कसरी चलाउनुहुन्छ भन्ने कुरा महत्त्वपूर्ण भयो। अनि ऋण दिनेले अरू के हेर्छन् त? लेखमा वैकल्पिक कर्जा मूल्याङ्कन भन्ने शब्द थियो, अल्टरनेटिभ क्रेडिट असेसमेन्ट, यो के हो?
ए, त्यो भनेको चाहिँ परम्परागत धितो, मतलब जग्गा जमिन सुनचादी बाहेक अरू कुरा हेरेर ऋण दिने नदिने निर्णय गर्नु हो।
जस्तो कि
तपाईँको व्यवसायमा नगद कति भित्रिन्छ, कति बाहिरिन्छ, क्यास फ्लो, आम्दानी कति होला भन्ने अनुमान, रेभेन्यू प्रोजेक्सन, तपाईँको डिजिटल फुटप्रिन्ट कस्तो छ, जस्तै नियमित ई सेवा खल्ती प्रयोग गर्नुहुन्छ कि, कर टाइममा तिरेको डिजिटल प्रमाण छ कि, व्यवसायको वेबसाइट वा फेसबुक पेज छ कि, ग्राहकले के भन्छन्, यस्ता कुरा।
ए, अनि प्राविधिक मान्छेहरूको लागि गिटहब पनि हेर्छन् रे।
हो, त्यो पनि लेखमा छ। कोडिङ गर्नेहरूको लागि उनीहरूको गिटहब प्रोफाइलले उनीहरूको सिप र काम गर्ने क्षमता देखाउँछ नि त। यो सबैले तपाईँको व्यवसाय साख बनाउँछ, कति योग्य हुनुहुन्छ, कति अनुशासित हुनुहुन्छ भन्ने देखाउँछ।
अनि त्यो बीजक वित्त पोषण इन्भोइस फाइनेन्सिङ भन्ने पनि छ।
त्यो पनि बढ्दैछ, खास गरी विदेश सामान पठाउने, निर्यात गर्ने वा ठूला विश्वासिला कम्पनीलाई उधारोमा सामान बेच्नेहरूका लागि। उनीहरूले त्यो सामान बेचेको बिल बीजक देखाएरै ऋण लिन सक्छन्।
भनेपछि यो त एक किसिमले आफ्नो डिजिटल र व्यावसायिक रेकर्ड राम्रो बनाउँदै लैजाने कुरा भयो।
एकदम, लेखमा भक्तपुरको एकजना हस्तकला निर्यात गर्ने मान्छेको कथा छ नि। सानो ऋणबाट सुरु गरेर 28 महिनामा उनले 12 लाखको धितो बिनाको ऋण पाएछन्। यो सम्भव छ भन्ने उदाहरण हो।
हो, निकै प्रेरणादायी। तर केही जोखिम वा मान्छेमा भ्रम पनि छन् कि यस्तो ऋण बारे?
छन् नि। पहिलो त कतिले सोच्छन् धितो बिनाको ऋण त महँगो हुन्छ होला नि, तर सधैँ त्यस्तो हुँदैन। दर फरक फरक हुन्छ, सरकारीवाला त सस्तो पनि छ, होइन?
हो।
अर्को भ्रम, ए नयाँ बिजनेसले त पाउँदै पाउँदैन होला, त्यो पनि शत प्रतिशत सत्य होइन। तपाईँको बिजनेस प्लान एकदम बलियो छ, सम्भावना देखिन्छ भने नयाँले पनि नपाउने भन्ने होइन।
अनि अरू सावधानी
हक पनि हुन सक्छन्, राम्ररी बुझेर मात्रै कारोबार गर्नुपर्छ।
अनि त्यो धितोमुक्त भने पनि केही त होला नि?
हो, त्यो महत्त्वपूर्ण कुरा। धितोमुक्तको मतलब ऋणै मिनाहा हुन्छ भन्ने होइन, र प्राय यस्तो ऋणमा व्यक्तिगत जमानी पर्सनल ग्यारेन्टी बस्नुपर्ने हुन्छ। मतलब कम्पनीले तिरेन भने तपाईँ आफैले तिर्नुपर्छ। त्यसैले कति तिर्न सक्छु भनेर हिसाब गरेर मात्रै ऋण लिनुपर्छ। जिम्मेवार बन्नु एकदमै जरुरी छ।
ल, त्यसो भए यो सबै कुराकानीको सार के भयो त? नेपालमा पैसा पाउने तरिका साँच्चै बदलिँदैछ। बाबुबाजेको सम्पत्ति भन्दा पनि आफ्नो आइडिया, डिजिटल बानी र अनुशासनले बढी अर्थ राख्न थाल्यो।
हो नि, प्रश्न अब धितो के छ बाट बिस्तारै तपाईँको योजना के छ, तपाईँको डिजिटल रेकर्ड कस्तो छ तिर सर्दैछ। यो खाली ट्रेन्ड मात्र होइन, यो त एउटा आधारभूत परिवर्तन नै हो। यसले देशभरिका उद्यमीलाई असर गर्छ। त्यसैले आफ्नो व्यवसाय साख बनाउनु चाहिँ अब लामो समयका लागि सोच्नुपर्ने रणनीति भयो।
एकदमै। अब एउटा अन्तिम प्रश्न सोधेर जाउँ है त। जब डिजिटल वित्तीय पहिचान नै पैसासम्म पुग्ने साँचो बन्दै जान्छ, तब नेपाली उद्यमीहरूको आउने पुस्ताका लागि कस्ता नयाँ किसिमका वित्तीय पहिचान र साक्षरता सबैभन्दा महत्त्वपूर्ण होलान्? सोच्दै गर्नुहोला।